سلام الله
اللهم صل على محمد وآل محمد وأجل فرجه الفاتحة.
بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
اهل بیت اطهار علیهم السلام کی عظمت پر ایک بار پھر درود بھیجے گا، محمد و آل محمد. اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد
صلى الله عليه وسلم
العجل فرجه وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرزين. قال الله تعالى في كتابه الكريم، بسم الله الرحمن الرحيم، أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود بھیجے گا محمد و آل محمد پر، محمد و آل محمد و عجل فرج محمد. پروردگار عالم کا انتہائی شکر ہے، انتہائی احسان ہے، اس نے ہمیں زندگی میں جو سعادتیں نصیب فرمائی اس میں انتہائی عظیم و شان، انتہائی اہم سعادت سید الشہداء کے ذکر کی سعادت ہے. خدا نمتال کا کرم ہے کہ اس نے ہمیں یہ موقع نصیب کیا اپنی زندگی میں ایک بار پھر فرش عزا پر بیٹھیں، نبی کے سامنے ان کی اولاد سے محبت کا اظہار کر. ہم لوگ چونکہ دنیا میں رہتے ہیں دائرے، ہماری عقل، ہمارا شعور اور ہمارا ادراک اتنا زیادہ قوی نہیں ہے کہ ہم آخرت کو سمجھ سکیں، لیکن وہ جو آخرت سے آگاہ ہیں وہ لوگ بتاتے ہیں کہ انسان کا کوئی عمل اہل بیت، نبی، ان سے محبت سے بڑھ کر اثر نہیں رکھ پائے. سب سے زیادہ اثر اسی کا ہی ہے، اور اس کے اندر ظاہر ہے کہ ہمیں خلوص کی ضرورت ہے. خداوند متعال نے ہمیں موقع نصیب کیا ہے اس دعا کے ساتھ کہ انشاءاللہ مرتے دموں تک ہمیں اہل بیت کے بہترین چاہنے والوں میں قرار فرمائے، انشاءاللہ دنیا اور آخرت کے تمام مراحل میں ان کی ہمراہی نصیب فرمائے، ان کے وارث کے ظہور کا دن دیکھنا نصیب فرمائے، انشاءاللہ ان کی نصرت اور نصرت کی راہ میں شہادت نصیب فرمائے انشاءاللہ. تمام دعاؤں کی قبولیت کے لیے وقت کے امام کے حضور ادا احترام، عرض تسلیت، نظر لطف کے حصول کے لیے درود بھیجے محمد و آل محمد پر. خدا نے ہم انسانوں کو کچھ ایسی خواہشات کے ساتھ، کچھ ایسی عادتوں کے ساتھ خلق کیا ہے جو ہماری فطرت کا حصہ ہے، کچھ ایسی چیزیں ہیں جو ہماری ذات کے اندر خدا تعالیٰ نے ڈال دی ہیں. ان میں سے ایک چیز جو خدا نے ہماری ذات میں رکھی ہے وہ یہ ہے کہ ہم لوگ کامیابی چاہتے ہیں، ہم میں سے کوئی ناکامی نہیں چاہتا. اور پوری دنیا کی کوشش یہی ہے، جو خدا کو مانتے ہیں وہ بھی، جو خدا کو نہیں مانتے وہ بھی، چاہے وہ مسلمان ہے چاہے مسلمان نہیں ہے، مومن ہے فاسق ہے نعوذ باللہ، سب بہرحال کامیابی چاہتے ہیں. جو مشکل پیش آتی ہے وہ یہ ہے کہ کامیابی کو وہ کس چیز میں ڈھونڈ رہے ہیں. سارا معاملہ یہاں پر ہے. خواہش تو وہ جو رات کو چوری کرنے نکلا ہے اس کی بھی خواہش کامیابی ہے، وہ بھی کامیاب چور بننا چاہتا ہے، لیکن سوال یہ ہے کہ کامیابی ڈھونڈ کس چیز میں رہا ہے. وہ کامیابی ڈھونڈ رہا ہے چوری کرنے میں، اور یہ انسان کی شعور کی غلطی کی بہت بڑی نشانی ہے. کہ دیکھو کس طریقے سے، جذبہ تو فطری ہے لیکن جہاں استعمال کر رہا ہے وہ بالکل غیر فطری ہے. خدا نے کبھی نہیں کہا چوری کرے، کوئی عقل انسانی تسلیم نہیں کرتی، لیکن وہ کر رہا. اب اسی طریقے سے اللہ کا کرم ہے، اس نے ہمیں دین کی ہدایت نصیب فرمائی ہے، خدا کا احسان ہے، اس نے ہمیں دین کے راستے پر چلا دیا الحمدللہ. جو لوگ یہاں پہ بیٹھے ہیں اگر ان کی زندگی میں دین اہم نہ ہوتا تو وہ آئے کیوں تھے؟ ظاہر ہے جو لوگ یہاں بیٹھے ہیں وہ ہیں ہی وہ لوگ کہ جن کی زندگی میں دین اہم ہے، تو خدا متعال نے ہماری زندگی میں دین قرار دے دیا، ہمیں دین کی ہدایت نصیب کی. اب ہمارے سامنے جو کامیابی کا معیار رہے وہ معیار کیا ہے، اور اس معیار کو حاصل کیسے کریں؟ ہم اس سے بہت بہتر ہو گئے الحمدللہ رب العالمین جس کو یہ راستہ نہیں مل رہا، یا وہ باپ دادا کے نام پہ مسلمان تھا لیکن دین کو اہمیت نہیں دے رہا. الحمدللہ رب العالمین اس کے معاملے میں، اس کے مقابلے میں ہمارا معاملہ بہت بہتر ہو گیا. لیکن ہمیں اپنے اندر یہ دیکھنا ہوتا ہے کہ ایسا نہ ہو کہ ہم کسی چیز کو بہت سمجھ رہے ہوں اور وہ بہت ہو نہیں ہے. یہ بہت بڑی مشکل ہے. میں اپنے اوپر رکھ لوں گا کہ بھائی کیا جو کچھ میں کر رہا ہوں وہ کافی ہے؟ تو میں کہوں گا ایک بات تو ہمیشہ ذہن میں رکھیے گا، جو ہم جانتے ہیں وہ تو یقیناً کافی نہیں ہے، کیونکہ خدا نے جاننے پر علم پر صرف کے ذہن میں کیا ہے درجے اس پہ نہیں دیے. جنت خدا نے متعال فرماتا ہے کہ یہ تم سب کو ملے گی بما تعملون، جو تم کرو گے، نہ وہ جو بما تعملون تعلمون جو تم جانتے ہو، عمل پہ ملے گی، علم کے اوپر نہیں مل رہی. اچھا اب عمل کے اندر کیا چاہیے؟ عمل کے اندر 10 شرائط اور بھی ہیں، تو ہمیں اور آپ کو مسلسل اس کے اوپر غور کرنا ہے. اب چونکہ یہاں پر اس سلسلے کی یہاں آخری مجلس ہے، یہ میں نے اپنے ایک دوست سے سیکھا، کسی نے ان سے کہا کہ مولانا کی یہاں آخری مجلس ہے، تو اس نے کہا اللہ انہیں زندہ رکھے. تو پھر میں نے ان سے سیکھا کہ وہ بڑا اچھا جملہ بولتے تھے، اس سلسلے کی یہاں آخری مجلس ہے، انشاءاللہ زندہ رہیں گے ہم لوگ. انشاءاللہ درود بھیجے گا محمد و آل محمد. اللہم صلی علی محمد و آل محمد واجل کر. چونکہ انشاءاللہ یہ سلسلہ جاری و ساری رہے گا، لیکن یہاں پر اس سلسلے کی یہاں آخری مجلس ہے. تو اس سلسلے میں میرے ذہن میں یہ آیا کہ آپ کی خدمت میں کچھ ایسے بنیادی نکات عرض کر دوں جو میں طالب علم ہونے کے ناطے اپنی زندگی میں اہم دیکھ پایا ہوں. تو میں یوں سمجھ لیجئے کہ اپنے چھوٹے سے تجربے کو آپ کے ساتھ شیئر کرنا چاہ رہا ہوں. اور کچھ چیزیں ایسی ہوتی ہیں جو انسان پڑھتا ہے، اس کو بیان کرے اس کا بھی ایک اثر ہوتا ہے، لیکن کچھ چیزیں جو انسان اپنی زندگی میں دیکھتا ہے. ہم نے احساس کیا کہ جن لوگوں نے اپنی دیکھے ہوئے اور کیے ہوئے کو ہمارے ساتھ شیئر کیا اس کا اثر ہم پہ زیادہ ہوا ہے، اور جن لوگوں نے صرف پڑھا ہوا بتایا اس کا اثر ہم پہ زیادہ نہیں ہوا. آپ کا دل کا ریسیور بہت اچھا ہوگا، لیکن میں اپنے تجربے کو استعمال کرتے ہوئے وہ آپ کی خدمت میں عرض کرنا چاہوں گا کہ جو مجھے سمجھ میں آیا کہ زندگی میں انتہائی اہم ہے، اور اپنی زندگی میں تھوڑا بہت اس کو دیکھ پایا. درود بھیجے گا محمد و آل محمد. میں صلی علی محمد آل محمد وعجل فرج. چونکہ قرآن کریم کی آیات آپ کی خدمت میں بیان ہوئیں جس میں خدا متعال نے زندگی کا هدف اللہ کی بندگی قرار دیا، وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ، ہم نے جن و انس کو بس اس لیے خلق کیا کہ، ہم لوگ اردو میں معمولاً ترجمہ کرتے ہیں کہ ہماری عبادت کرے، جبکہ عبادت کو اگر صحیح معنی میں لیں، ہم لوگ عبادت تسبیح، سجدہ، رکوع، نماز اس کو لیتے ہیں، اگر عبادت کو صحیح معنی میں لیں تو عبادت بنتی ہے بندگی. فرق دونوں میں کیا ہے؟ فرق دونوں میں یہ ہے کہ دھوکہ دینے کے لیے عبادت کا لفظ بہت اچھا ہے. صبح کو فجر کی نماز پڑھ لینا، دوپہر میں ظہر عصر پڑھ لینا، رات کو مغرب عشاء پڑھ لینا، زندگی میں ایک دفعہ حج کر لینا، سال میں ایک مہینہ روزہ رکھ لینا، وہ بھی اگر شوگر سے بچ گئے، ورنہ تو وہ بھی کام آ جائے گی. یہ عبادت کہنے کو اچھی ہے، یہ بندگی نہیں ہے. بندگی کیا ہے؟ تو میں اپنے لیے عرض کرتا ہوں، عبادت جس کو ہم عبادت کہتے ہیں یہ پارٹ ٹائم جاب ہے، بندگی فل ٹائم جاب ہے. اور بندگی میں ریٹائرمنٹ بھی نہیں ہے، یہ لائف ٹائم جاب ہے. اس میں مسئلہ یہ ہے. تو آپ بندگی کو آبجیکٹیو بنائیں، بندگی آبجیکٹیو ہے، صبح سے رات تک سوتے تک، اور اگر بندگی پہ سوئے تو خدا سونے کو بندگی خود قرار دے دیتا ہے، اس کا کام ہے. میں اور آپ صبح سے لے کر شام تک بندگی کریں، سوتے تک بندگی کریں. بندگی کیسے کی جاتی ہے؟ اللہ کا بندہ بنو، یہ سوچو خدا کس پہ خوش ہوگا، وہ کر لو، یہ بندگی ہے، سادہ ترین. تو خدا تعالیٰ نے فرمایا جن و انس کو بس اس لیے خلق کیا کہ ہماری بندگی کریں، یہ پرائم آبجیکٹیو ہے. اچھا، وہ جو کمانا تھا، اس ملک کی نیشنلٹی، اس ملک کی نیشنلٹی، گھر بنانا، مارٹگیج، کار، بزنس، وہ کیا ہے؟ یہ اس لائف کی ریکوائرمنٹس ہیں، آبجیکٹیوز نہیں ہیں. ریکوائرمنٹس کچھ اور ہوتی ہیں، آبجیکٹیوز کچھ اور ہوتے ہیں. ہم لوگوں کی جو ایک حماقت ہو جاتی ہے اہل دنیا کی، وہ یہ کہ ہم اب ہم ساری باتیں سخت کی، لیکن ایک اور جاتے جاتے، ہم لوگ غور سے سنیے، ہم لوگ بولتے قرآن ہیں، سوچتے قارون ہیں. ہماری مصیبت یہ ہے، بولتے دین 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 دین، قرآن قرآن قرآن، اور جب سوچنے پہ آتے ہیں تو نعوذ باللہ ایسے ہی سوچتے ہیں جن کے خلاف قرآن بولتا ہے. بھئی اگر میں دین دین بول رہا ہوں، قرآن قرآن بول رہا ہوں، اہل بیت کہہ رہا ہوں، تو مینٹیلیٹی میں میٹیریلزم کیوں ہے؟ لائف کی آبجیکٹیوز یہ کیوں نہیں ہیں؟ اچھا، کیا نشانی ہے کہ بھائی لائف کی آبجیکٹیوز یہ ہیں یا نہیں ہیں؟ تو سب سے بڑی بات یہ ہے کہ جتنی لائف کی پلاننگ ہے وہ کس کے اوپر ہو رہی ہے، لائف کے مین ڈیسیشنز کس بات پہ ہو رہے ہیں، لائف میں مین اچیومنٹس کون سی چیزیں کاؤنٹ ہو رہی ہیں، انڈیویجول لیول پر بھی، کمیونٹی کے لیول پر بھی. اگر مثلاً انڈیویجول لیول پر میں دیکھوں تو مثلاً ان سے پوچھتے ہیں بھائی تمہاری زندگی میں اچیومنٹس کیا ہیں، میرے جیسے مولوی کے ساتھ بیٹھ کر تو وہ کچھ بھی بول لے گا، ذرا دیکھیے گا اپنی فیملیز میں بیٹھتا ہے تو کیا بولتا ہے اچیومنٹس میں، تمہارے بچے کے اچیومنٹس کیا ہیں، کیا بولے گا، ان میں سے کون سا لیعبدون ہے، کون سی اس میں بندگی ہے. یہ پرابلم ہے ہماری کمیونٹی کی. کامیابی ہم سب کو چاہیے، لیکن کامیابی کے جو پیرامیٹرز خدا نے بتائے ہیں وہ ہم نے آبزرو کر لیے ہیں، وہ ہم نے ایکسیپٹ کر لیے ہیں، ورڈس میں تو کر لیتے ہیں، پریکٹس میں کیا ہے، یہ ایک بہت بڑا مسئلہ ہے. تو اس کے اوپر بہت محنت کرنے کی ضرورت ہے ہمیں. اچھا، اس کی نشانی کیا ہوگی؟ اس کی نشانی بہت سادہ ہے. آپ اور میں جب تک اللہ کی بندگی کو پرائم آبجیکٹیو آف لائف نہیں بنائیں گے، یہ سائیڈ میں حاصل ہونے والی چیز نہیں ہے. اللہ کی بندگی کسی مین پروڈکٹ کا بائی پروڈکٹ نہیں بن سکتی، یہی مین پروڈکٹ ہے. اب میں سوچوں میری لائف کا اصلی پروڈکٹ بزنس، گھر، ڈگریز، اسٹیٹس، بائی پروڈکٹ سائڈ میں ایک اللہ کی بندگی بھی مل رہی ہے، یہ نہیں ہوگا. ये असली प्रोडक्ट है। और प्रैक्टिकल अर्ज करूं, जब तक आपकी और मेरी ज़िंदगी में हर काम के पीछे सबसे पहला क्वेश्चन अल्लाह नहीं हुआ, ये काम नहीं हो पाएगा, ये नहीं हो पाएगा, साइड में चलते हुए नहीं होगा, इसको हमें मेन बनाना पड़ेगा। जब तक ये हमारी लाइफ के मेन फ्रेम के अंदर नहीं है, फिट नहीं होगा ये। और क्या होता रहेगा, वो जो मैंने आपकी खिदमत में अर्ज़ किया, बलिल इंसान अला नफ्स ही बसीरा वलो अलका माज़ीरा, उज़्र देता रहेगा। तो ये पहला पॉइंट हो गया, बहुत ख़तरनाक मसला है, इसको जहन में रखिए। थोड़ा सा आगे बढ़ते हैं, एक दो बहुत इंपॉर्टेंट बातें और आपकी खिदमत में अर्ज़ करनी है। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद, तो पहली बात तो मुझे ये समझ में आई अपनी ज़िंदगी के अंदर, हत्ता मैंने अगर इल्म दीन सीखने को भी बड़ा ऑब्जेक्टिव बनाया और तज़किया नफ्स को सेकंड बनाया, मैं सक्सेसफुल नहीं हूँ। मुझे तज़किया नफ्स को पहला ऑब्जेक्टिव बनाना पड़ेगा, इल्म दीन भी सेकंड आएगा, वो उसके पीछे आता रहेगा, वो उसको सपोर्ट करने के लिए आएगा। नंबर एक बात हो गई। नंबर दो, हम अपनी ज़िंदगी में ज़ाहिर अचीवमेंट लेके खुश होते हैं, इसमें कोई बुराई भी नहीं है, बहुत अच्छी बात है। भाई आप अल्हम्दुलिल्लाह रब्बिल आलमीन ये 10 दिन 11 दिन 12 दिन अहले बैत अथार अलैहिस्सलाम के नाम पर यहाँ तशरीफ़ फरमा हुए, खुदा ने मुताल ने तौफीक दी हमें और आपको, हम यहाँ बैठे हैं, इस पर खुश हों या ना हों, खुश होंगे, कि खुदा ने मुताल ने हमें ये सआदत दी, इसमें खुश होना तबीयी है, नेचुरल है, कि आपने जिस चीज़ को अपने लिए अच्छा समझा था वो हो गई। लेकिन मसला यहाँ पर है, ये नहीं है, जो मैं अब बोलूँगा वो है, दुरूद भेजे मोहम्मद व आले मोहम्मद पर, मोहम्मद। प्रॉब्लम ये है कि हमारा खुश होना एक मामला है और दूसरों को दिखाना ये एक और ख़तरनाक मामला है, बहुत ख़तरनाक मामला। हमने अमल किया अल्हम्दुलिल्लाह, खुलूस ना रहा सब ज़ाया हो गया, इसको कैसे बचाएं। इतने मैंने अल्हम्दुलिल्लाह अपनी ज़िंदगी के अंदर दुरूस पढ़े हैं, देखे हैं, जाके सुने, बैठे सब काम किए, उलमाए अखलाक से अल्हम्दुलिल्लाह कभी बात करने का मिलने का मौका होता है, उनकी लाइफ को देखने का मौका होता है। मैं देखता हूँ इन सब की ज़िंदगी में जो ढेरों नेक अमाल ये लोग अंजाम देते हैं, उन सब के पीछे इनका जो सबसे बड़ी सबसे बड़ा हम गम है, सबसे बड़ी इनकी तवज्जो है, वो किस बात पर है, खुलूस कैसे बढ़ेगा, इखलास कैसे आएगा। अच्छा, अब ये जो खुलूस और इखलास है, इसकी खातिर हमारे यहाँ दीन में कहा गया कि भाई जो भी सदका खैरात करो मख्फी करो, सीक्रेटली करो। क्यों? तुम्हारे नफ्स में इतनी ताकत नहीं है कि तुम कुछ दिखा दो बता दो और फिर खुलूस भी बाकी रहे। हमारे नफ्स में इतनी ताकत मामूलन नहीं है भाई, अगर किसी के सामने मैंने कुछ सदका खैरात किया, अनाउंसमेंट भी हो रहा है फलानी ने इतना किया, मैं आपको बता रहा हूँ कोई बहुत बड़ा पहलवान चाहिए जो अपनी नीयत का खुलूस बचा के रख ले, गया मामला ख़त्म हो जाता है। अच्छा, अगर इसके मुकाबले में अगर मैं खुद लोगों को अपनी ज़बान से बता रहा हूँ मैंने ये किया मैंने ये किया, इसका तो मामला ही ख़त्म हो चुका है। मैं ये कह रहा हूँ कि मैं अच्छा काम करूँ, कहीं से लोगों को पता चल जाए, अब मुझे डाउट है इस काम में कुछ बचा है या नहीं बचा है। अगर मैं खुद लोगों को बता दूं कि मैंने ये किया है तो फिर तो मैं अर्ज़ कर रहा हूँ फिर बहुत मुश्किल हो गई है, फिर बल्कि ख़तरा ये है कि कहीं ये रियाकारी ना हो रही हो, अमल तो गया सो गया, कहीं उल्टा गुनाह ना बन रहा हो। रियाकारी खुद एक गुनाह है, वो जो असल काम किया था उसका सवाब तो गया, रियाकारी खुद एक गुनाह है, गुनाह ना हो रहा हो। तो दूसरी बात जो बहुत इंपॉर्टेंट है आपकी और अपनी अपने तज़क्कुर के लिए भी अर्ज़ कर रहा हूँ, आपकी खिदमत में भी अर्ज़ करना चाह रहा हूँ, वही कि अज़ीज़ान मोहतरम, आप अपने अच्छे काम को महफूज कैसे करें। ये काम दूसरों को बता बता के नहीं हो सकेंगे, और दूसरों के सामने नाऊज़ुबिल्लाह अपनी शख्सियत को साबित करना। अच्छा, इसका प्रैक्टिकल पॉइंट क्या है, کیسے اس سے نجات حاصل کریں؟ درود بھیجے گا محمد و آل محمد پر، صلی علی محمد و آل محمد و عجل فرج. ایک تو یہ کہ میں آپ سے بہت سادگی سے کہوں گا کہ بھائی دوسروں کو مت بتاؤ، ٹھیک ہے، ہاں اچھی بات ہے دوسروں کو مت بتاؤ، لیکن یہ تھوڑا سا فالو کرتے ہیں، یہ انسان کے اندر خواہش کیوں آتی ہے کہ بتائے؟ خواہش کیوں آتی ہے؟ خواہش اس لیے آتی ہے کہ وہ دوسروں کی اوپینین کو اپنے لیے امپورٹنٹ سمجھ رہا ہوتا ہے، کہ ان کے دلوں میں میرے لیے پازیٹیو اوپینین ہونی چاہیے. صحیح ہے، بیس یہاں پر ہے. اچھا اس کا مطلب کیا ہے؟ اس کا مطلب ہے کہ یہ کہیں نہ کہیں اپنے مائنڈ میں یہ سوچ رہا ہے کہ خدا کے سوا کسی اور کے پاس بھی کچھ ہے، ورنہ دوسروں کے دلوں میں پازیٹیو اوپینین بنانے کی اس کی خواہش کیوں ہے؟ خدا کے لیے بنائے. یعنی مثلا میں اگر ایک کام کر رہا ہوں اور میں چاہ رہا ہوں دوسرے لوگ اس کا تذکرہ کریں، دوسروں کو بھی پتا ہو. کیوں پتا ہو؟ اگر سب کچھ خدا کے ہاتھ میں ہے تو دوسروں کو پتا ہو یا نہ پتا ہو اس سے کیا فرق پڑتا ہے؟ اچھا کیا میں یہ خواہش رکھوں گا کہ اس لکڑی کو کچھ پتا ہو؟ کیا میں خواہش رکھوں گا کہ اس فرش کو کچھ پتا ہو؟ نہ اس کو پتا چل سکتا ہے، نہ اس کے پتا چلنے کا کوئی فائدہ ہے. کیا فائدہ ہوگا لکڑی کو پتا چل جائے گا؟ اچھا یہ جو میرے اندر خواہش ہے کہ انسانوں کو پتا چل جائے، کیوں ہے؟ کچھ تو مجھے چاہیے نا ان انسانوں سے. کیا چاہیے؟ نمبر ایک عزت چاہیے، رسپیکٹ کریں میری. نمبر دو مجھے پسند کریں. یہ بیسس ہے نا. میں کیوں بتانا چاہ رہا ہوں؟ تاکہ یہ مجھے پسند کریں، تاکہ یہ مجھے رسپیکٹ دیں، اور تھوڑا سا نیچے گیا تو کہے گا شاید ان سے مجھے کچھ مل جائے. ٹھیک ہے، تینوں معاملے میں شرک ہے، تینوں میں شرک ہے. کیوں؟ یہ مجھے پسند کریں محبت، یہ مجھے عزت دیں رسپیکٹ عزت، ان سے مجھے کچھ مل جائے وسائل، یہ تینوں کس کے ہاتھ میں ہیں؟ ایک قانون ہے. لوگوں کے دلوں سے جو میں محبت لینا چاہ رہا ہوں، سب سے اچھا جذبہ کیا ہوگا؟ بھائی میں ان سے پیسہ نکلوانا چاہ رہا ہوں، یہ تو بہت برا ہو گیا. میں ان سے رسپیکٹ لینا چاہ رہا ہوں، یہ بھی برا ہو گیا. نہیں کوئی کہہ مولانا بس میں چاہتا ہوں ان کی محبت مجھے مل جائے. ارے تو تم یہ کیوں نہیں سوچ رہے ان کے دلوں میں محبت بھی خدا ڈالے گا. لوگوں کے دلوں پہ قبضہ کس کا ہے؟ لوگوں کے دلوں پر بھی خدائی خدا کی ہے. جو کچھ بھی ہے لوگوں کے دلوں میں بھی خدا کی حکومت ہے. حتیٰ اگر لوگوں کی محبت چاہیے نا، لوگوں سے عزت چاہیے، لوگوں سے وسائل چاہیے، تو ان پر بھی حکومت خدا کی ہے. اس طرف جاؤ. آیت اللہ بہجت تنزیہ یا مذاق کہیے تنزیہ کہیے فرماتے تھے، اگر ریاکاری کرنی ہے نا، کسی کو دکھانے کے لیے کرنا ہے، تو اس کے لیے کرو جو کچھ کر سکے، تو خدا کے لیے کرو، باقی تو کوئی کچھ کر ہی نہیں سکتا، تو ان کو کیوں دکھا رہے ہو؟ تو عزیزان محترم، جو مجھے احساس ہوا کمیونٹی میں رہتے ہوئے اور بات چیت کرتے ہوئے اور اپنے تجربے سے، وہ یہ کہ اچھا کام کرنا ایک اسٹیپ ہے، اچھے کام کو محفوظ رکھنا اس سے سخت کام ہے. اچھا کام کرنا آسان ہے، اچھے کام کو محفوظ رکھنا بہت سخت ہے. اور محفوظ رکھنے کا طریقہ کار میں نے کیا بتایا؟ میں نے عرض کیا کہ بھائی ہم لوگوں کے اندر ایک کمی ہے، ہم دوسروں کے دلوں میں جھانک رہے ہیں کہ یہاں سے ہمیں کچھ ملنا ہے. عزت، احترام اور محبت یہ بھی چاہیے نا، تب بھی خدا کو دیکھو. دوسری بات یہ کہ یہ چاہیے کیوں ہے؟ کچھ دنوں میں نے تم نے سب نے قبر کے نیچے جانا ہے، دوسرے اوپر چاہ رہے ہو تو کیا فرق پڑے گا؟ پانچ ارب لوگ مجھے چاہتے ہیں، میں تو قبر کے نیچے چلا گیا، وہ اوپر چاہ رہے ہیں تو مجھے کیا ملنا ہے اس سے؟ مجھے تو اپنی آخرت دیکھنی ہے. تو بجائے یہ کہ میں خدا سے کہوں کہ خدایا میں مجلس پڑھ رہا ہوں تو میری محبت ڈال دے، میری عزت ڈال دے، میں خدا سے کہوں خدایا مجلس پڑھ رہا ہوں آخرت کے لیے بچا لے، یہاں میں یہاں لے کے کیا کروں؟ پانچ دن میں ہاتھ سے نکل جائے گی. دوسری بات یہ کہ بہت سادہ سی بات ہے، جب ہم لوگوں کی عزت کے پیچھے بھاگتے ہیں نا، تو لوگ عزت بہت سختی سے دیتے ہیں، لیکن اگر خدا کے سامنے عزت طلب کریں، خدا بہت آسانی سے دیتا ہے. لوگ دینے میں بہت کنجوس ہیں، صاف بات ہے. اللہ سے مانگو، اللہ دینے میں سخی ہے، فیاض ہے، तो भाई अगर इज्जत और मोहब्बत ही चाहिए ना, और चाहिए, मैं नहीं कह रहा कि नहीं चाहिए, बहुत बड़ा कोई मुवाहिद इंसान होगा जिसको कुछ नहीं चाहिए होगा। हम लोग इतने बड़े मुवाहिद नहीं हैं, हम लोगों को ये ख्याल रहता है कि लोग थोड़ा सा एहतराम कर लें, लोग थोड़ी सी इज्जत दे दें, ये चाहिए है ना। तो मैं कह रहा हूँ हाँ ठीक है, मैं कमज़ोरी का इतराफ़ करता हूँ कि चाहिए, तो खुदा से मांगो, बंदों से नहीं मांगो। बंदों से मांगने में ज़िल्लत आती है, बंदों से मांगने में ज़िल्लत है, अल्लाह के मांगने में इज्जत है। उससे मांगो जो देता है तो इज्जत से देता है, और अगर इनकार भी करता है तो और कुछ बढ़ा के दे देता है। हमेशा दुआ के पीछे फलसफा यही है। तो ये दो पॉइंट्स हो गए, दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद, सल्लल्लाह मोहम्मद व आले मोहम्मद वअजल फरज। ये दो पॉइंट्स हो गए। एक अच्छा काम, अर्ज़ किया अल्लाह की बंदगी को जब तक प्राइम इम्पोर्टेंस नहीं देंगे ये साइड में नहीं होगा। तो जो हमारे बच्चे कैरियर प्लानिंग कर रहे हैं उन सब के लिए नेक ख्वाहिशात और नेक दुआओं के साथ उनसे कहूँगा अल्लाह की बंदगी को सेंटर में रखो। तवाफ़ की हिकमत यही है, ये जो तवाफ़ में काबा बीच में है हम 7 दफ़ा चक्कर लगा रहे हैं, ये है लॉजिक यही है कि खुदा मैं तवाफ़ में काबे को बीच में रख रहा हूँ, चक्कर लगा रहा हूँ, तू मेरी ज़िंदगी में अपना हुक्म बीच में रख दे, मेरी ज़िंदगी तेरे गिर्द घूमे। अगर किसी का तवाफ़ सही हुआ ना तो उसकी ज़िंदगी खुदा के लिए घूमेगी, और अगर ये नहीं हो रहा इसका मतलब है हज दोबारा कर लो, तवाफ़ उन्निसा नहीं हुआ है, बाकी के तो किसी को कोई परवाह नहीं होगी। भाई इबादतों का हमारे अमल पे असर है या नहीं है? बराह रास्त असर है। देखिए एक सादा सी बात है, अगर हमारी और आपकी कम्युनिटी में इत्तेहाद कम हो ना, मोहब्बत कम हो, तो फिर एक बहुत साफ सी बात है, वो क्या, ये लोग नमाज सही नहीं पढ़ रहे, ये नमाज सही नहीं पढ़ रहे। अगर नमाजें सही पढ़ रहे होते खुदा मोहब्बत फैला देता। हो ही नहीं सकता कि लोग बंदगी अच्छी करें, इबादतें अच्छी करें, और खुदा अपनी इस माशरती नेमत, मोहब्बत माशरती नेमत है, इससे महरूम करें, ये नहीं होता। खुदा मोहब्बत बढ़ाता है। अच्छा एक और जुमला भी अर्ज़ करता चलूँ, चलिए ये तो हो गया माशरा, घरों का क्या करेंगे? लोगों के दरमियान मोहब्बत नहीं है, गैरों के दरमियान नहीं है, हमसायों के दरमियान नहीं है, भाई भाई में नहीं है, चलो छोड़ दिया, वो सब छोड़ दिया जबकि नहीं छोड़ना था, बाप बेटे का क्या करें, शोहर बीवी का क्या करें? अभी जो कुरान करीम की आय करीमा पढ़ी गई उसमें अल्लाह की निशानियों में से एक ये थी कि उसने तुम्हारे और जौजा के दरमियान उन्स करार दिया, मवद्दत करार दी। अच्छा ये ना हो तो क्या हो? अब इसका मतलब क्या है? इसका मतलब मैं आपकी खिदमत में अर्ज़ करूं, एक होता है घर, सही है, वो घर जिसके अंदर इबादत हो रही है, अल्लाह की बंदगी हो रही है, ये घर घर है, यहाँ पे ज़िंदा लोग रह रहे हैं। अच्छा अगर घर में बंदगी नहीं है, इबादत नहीं है, तो वो जो एक बिल्डिंग के नीचे लोग रह रहे हैं ना, ये ख़ानदानी मकबरा है, इसमें मुर्दा लोग रह रहे हैं। जब लोगों के दिल ज़िंदा होते हैं ना तो ये ज़िंदा लोग घर में रह रहे होते हैं, और जब मरे हुए दिल होते हैं तो ये कहाँ पे रह रहे होते हैं? ये ख़ानदानी मकबरे में रह रहे होते हैं। इन पे ज़ियारत पढ़ने की ज़रूरत है, फातिहा पढ़ने की ज़रूरत है, क्यों? मुर्दा लोग रह रहे हैं, इनके दिलों को ज़िंदा करना पड़ेगा फातिहा पढ़ पढ़ के। तो ऐज़ान मोहतरम, पहला पॉइंट अल्लाह की बंदगी, अल्लाह की बंदगी नहीं हुई तो क्या होगा? घर भी मकबरा बन जाएगा, मकबरे बन जाएंगे। अब मैं आपसे अर्ज़ करता हूँ, मैयतें पड़ी देखी है ना, कोई कांटेक्ट नहीं है एक दूसरे से, बहुत सारे घरों में जिंदा मैयतें चल रही हैं, नो कांटेक्ट, कोई जज्बा नहीं है, कोई मोहब्बत नहीं, कोई उल्फत नहीं है, भी तो दुश्मनी का रब्ता। ये मकबरे नहीं हैं, ये मकबरे हैं, इनको ज़िंदा करने की ज़रूरत है। ज़िंदा कैसे होंगे? अल्लाह की बंदगी से होंगे। इस्तजीबु लिल्लाह वल रसूल इज़ा दअकुम लिमा युहयीकुम, ताकि तुम्हें ज़िंदा करें। तो पहले बात अल्लाह की बंदगी, प्राइम इम्पोर्टेंस मेन फ्रेम के अंदर। दूसरी बात काम को बचाना कैसे, खुलूस, خلوص کیسے لانا ہے بتانے کی ضرورت نہیں ہے. لوگوں کی دلوں کو مت دیکھو, اللہ کی سمجھ دیکھو. اللہ کی سمجھ دیکھو گے وہ دلوں کو بھی رام کر دے گا, نہیں کرے گا اس سے بہتر دے دے گا, اس سے بہتر دے دے گا. سید الشہداء کے سامنے جو لوگ کھڑے تھے ان کے دل شیطانی دل تھے. ایک اور بات عرض کرتا ہوں اسی پوائنٹ کو بڑھاتے ہوئے, اگر میں اللہ کی بندگی میں آگے بڑھوں اور میرے احترام میں جو دل جھکیں وہ گنہگاروں کے ہوں, اس کا مطلب میں اپنے آپ کو دھوکہ دے رہا ہوں. جب میں اللہ کی بندگی میں آگے بڑھوں گا نا تو خدا گنہگاروں کے دل نہیں جھکائے گا, متقین کے دل جھکائے گا. اور اگر میں اس چکر میں ہوں کہ گنہگاروں کے دلوں کو اپنی طرف جھکا لوں, اس کا مطلب یہ کہ میں خود گناہ کے راستے پہ چل رہا ہوں. کبوتر با کبوتر, باز با باز. کبوتر کبوتر کے ساتھ اڑتا ہے, عقاب عقاب کے ساتھ اڑتا ہے. اگر مجھے گناہگاروں کے دل جھکانے, اس کا مطلب ہے میں خود اندر سے معاملہ خراب ہے. اور اگر مجھے متقین و پرہیزگاروں کے دل جھکانے, اس کا مطلب یہ کہ میں اللہ کی بندگی میں چل رہا ہوں. خدا اہل تقویٰ کے دل جھکاتا ہے, میں اور آپ گناہگاروں کے دل جھکانے کے چکر میں نہ جائیں. پہلی بات تو ہے کہ کسی کے دل کو کیوں جھکانا چاہ رہے ہو, اپنا کام کرو آخرت کے لیے کرو. یہ دو باتیں بہت امپورٹنٹ ہو گئیں. اب ایک بات اور آپ کی خدمت میں عرض کروں اور اس کو اختتام پہ لے کے جاؤں. درود بھیجے گا محمد و آل محمد پر, صلی اللہ علیہ وسلم. یہ سب چیزیں ملیں گی کیسے؟ میں خلوص چاہ رہا ہوں, میں چاہ رہا ہوں اللہ کی بندگی میں کام کروں, اور ان سب کے پیچھے میں چاہتا ہوں میری آخرت بنے. ہوتا کیسے ہے؟ کون سی چیز ٹریگر کرتی ہے؟ کہاں سے شروع ہوتا ہے معاملہ؟ تو مثال کے طور پر ہم نے آپ کی خدمت میں بہت اصرار کیا کہ بھائی نماز آپ صحیح کریں, نماز جتنی امپروو ہوتی چلی جائے گی میں اور آپ اس راستے پہ آگے بڑھیں گے. اب اس میں مجھے ایک بات سمجھ میں آئی, وہ یہ کہ اس میں شارٹ کٹس کہاں ہیں؟ ایک تو لانگ ٹرم ایک راستہ چل رہا ہے, چل رہا ہے, چل رہا ہے, بہت لمبا راستہ. کیا اس میں کچھ جگہیں ہیں ایسی جہاں پہ میں اگر تھوڑا سا یوں ٹریگر کر دوں تو اسپیڈ تیز ہو جائے؟ ہاں, مجھے سمجھ میں آتا ہے کہ اسپیڈ تیز کی جا سکتی ہے. عرفا کے حالات پہ ہم نے تھوڑا سا مطالعہ کیا, بہت امپورٹنٹ ہے. اردو اور انگلش میں کچھ کتابیں ترجمہ ہو گئی ہیں, لکھ دی گئی ہیں, جس میں عرفا کے حالات آئیں. مثلاً جیسے ہم اور آپ جن کو پہچانتے ہیں, مثلاً آیت اللہ مہجت مرحوم, اسی طریقے سے اور ان کے اس اساتذہ کے اندر سید علی قاضی طباطبائی, اسی طرح مثلاً امام خمینی کے اساتذہ میں مثلاً سید آیت اللہ شاہ آبادی, مرزا جواد ملکی تبریزی, البتہ پرانے والے جو تھے. تو ان لوگوں کے حالات زندگی پڑھنے چاہیے. ان لوگوں کے حالات زندگی آپ پڑھیں, دو چیزیں انسان کی ڈیولپمنٹ کو ٹریگر کر دیتی ہیں, ایک دم اسپیڈ پکڑ جاتی ہیں. وہ جو دو چیزیں ہیں ان میں سے ایک کسی چھپے ہوئے گناہ کو اٹیمپٹ نہ کرنا ہے. یعنی ایک موقع ملا ہے گناہ کا, کوئی دیکھنے والا نہیں ہے اور اس نے اٹیمپٹ نہیں کیا, یہاں سے اسپیڈ پکڑتا ہے معاملہ. مثالیں 10,000 ہو سکتی ہیں, بیان بھی کیا کرے آدمی. بھئی ایک گناہ کا موقع ہے, کوئی نہیں دیکھ رہا. ایک دفعہ تو دیکھیے, بہت سادہ سی بات ہے, میں مثلا آپ کے سامنے یہاں بیٹھا ہوں, کیا میں اتنا پاگل ہوں کہ یہاں بیٹھ کے گناہ کروں؟ سارے لوگ دیکھ رہے ہیں, میری تو ساری بے عزتی ہو جائے گی, یہاں بیٹھ کے میں کیوں کروں گا؟ اچھا کوئی مثلا امام بارگاہ میں بیٹھ کے گناہ کرے گا؟ کوئی کیوں کرے گا, پاگل ہے, ساری کمیونٹی دیکھ رہی ہے. اچھا یہ آدمی جب کسی ایسی جگہ ہوتا ہے جہاں کوئی نہیں دیکھ رہا ہوتا, تب کیا کرتا ہے؟ وہی جو کمیونٹی میں چندے دینے میں ٹاپ پہ لسٹ میں ہوتا ہے, باہر جا کے لوگوں کی جیبیں کاٹنے میں سب پہ ٹاپ پہ ہوتا ہے. یہ کیوں ہوتا ہے بھائی؟ میں نہیں کہہ رہا کہ یہاں پہ ایسا ہوتا ہے, دنیا میں ایسا ہوتا ہے. کیوں؟ وہاں سے پیسہ کاٹتا ہے پیسہ کمانے کے لیے, یہاں جو پیسہ دیتا ہے وہ بھی اپنی آپ کو جمانے کے لیے. دونوں میں خدا نہیں ہے. آپ کو اور مجھے دیکھنا پڑے گا, جب کوئی نہیں دیکھتا تو ہم کیا کرتے ہیں؟ جب سب دیکھ رہے ہیں تو پھر تو مسئلہ ہی ختم ہو گیا. تو پھر تو اس میں سب کچھ سوشل پریشر ایک چیز ہوتی ہے, پوری دنیا کے انسانوں کے اوپر سے سوشل پریشر اٹھا لیں, پھر آپ دیکھیں کیا نکلیں گے اندر سے. तक्वा ये नहीं है कि आप सोशल प्रेशर के अंदर कोई अच्छा काम कर रहे हैं, तक्वा ये है कि जब कोई नहीं देख रहा है तब क्या कर रहे हैं। अब मामला आ गया इंटरनेट का, अब मामला आ गया टेलीविज़न का, अब मामला आ गया ऑनलाइन फ्रॉड्स का, अब मामला आ गया डिसेप्शन का। भाई ये कहानी बहुत लंबी है। मैं घर के अंदर नमाज पढ़ता हूँ कैसी होती है, मैं जमात के लिए नमाज में खड़ा होता हूँ वो कैसी होती है, घर के अंदर मेरी ज़बान क्या है, बाहर मेरा लहजा क्या है। बहुत सारे लोग बाहर मुत्तकी परहेजगार हैं, अंदर चंगेज़ खान हैं। भाई अगर तुम बाहर इतने मुत्तकी परहेजगार हो अल्लाह के लिए, तुम्हारी ज़बान पर रहम और करम के सिवा कुछ नहीं है, तो तुम्हारे अंदर घर में चंगेज़ खानी क्यों फैली हुई है? तो अलबत्ता अब तो कोई चंगेज़ खान का मुअन्नस भी निकालना पड़ेगा आजकल के ज़माने के लिए। ये मुश्किल है हम लोगों की, ये कॉन्ट्रडिक्शन क्यों है? काम खुदा के लिए नहीं है, अकेले को ढूंढें। अकेले में क्या है? अकेले का मतलब क्या है? जब नहीं पहचानते। एक मार्केट है, उसके अंदर 100 आदमी बिजनेस कर रहे हैं, उन बिजनेसमैन में एक मैं भी हूँ, 99 एक अननोन फ्रॉड कर रहे हैं, पब्लिक को नहीं पता है, 99 को पता है और मुझे भी पता है क्या कर रहे हैं। मैं शामिल हूँगा या नहीं हूँगा? बाकी किसी को नहीं पता, सिर्फ इन 100 आदमियों को पता है भाई ये मार्केट में एक फ्रॉड हो रहा है। ये सब एक के जैसे जमा हो गए, इन सब को पता है कि हम मिलके एक फ्रॉड कर रहे हैं, पब्लिक में किसी को नहीं पता है। ठीक है, अब मैं भी उनका एक हिस्सा हूं, अगर मैं भी करूं तो 99 चूं भी नहीं करेंगे कि तूने फ्रॉड किया, क्योंकि सब वही कर रहे हैं और बाहर किसी को पता ही नहीं है। अब मैं करूंगा या नहीं करूंगा, ये तकवा है, ये तकवा है। क्यों? मैं अपनी लोकेलिटी, अपनी कम्युनिटी, अपने ग्रुप, अपनी गैदरिंग इनकी खातिर थोड़ी कर रहा हूं, मुझे तो खुदा को जवाब देना है, इसका क्या होगा? बहुत सारी चीजें हैं, इतनी ढेर सारी चीजें। आयतुल्ला शाहबादी एक जगह नमाज पढ़ाते थे, वहां पे बड़े बड़े कारोबारी लोग होते थे तेहरान में, बहुत पहले की बात है। तो वो उनके सामने दर से अखलाक दिए जा रहे हैं, दिए जा रहे हैं, वो सारे बिजनेसमैन एक बेचारे परेशान हो गए कि ये मौलाना कहाँ आ गए और जाने नहीं छोड़ के दे रहे, बिजनेस करना है नहीं करना है, पागल बना दिया है। तो चिल्ला चिल्ला के वो उनके पास गए, कहने के हर जगह हम थक गए आपकी बातों से, अब बहुत अच्छी बातें करते हैं, हमारे दिल पर असर हो रहा, हमारे तो दिल फट रहे हैं। अब आप ऐसा करें, हम लोग सारी दुकानें बंद करके कुम जा रहे हैं पढ़ने के लिए, छोड़ दें आपने तो हमें थका दिया, हम क्या कर रहे हैं? अब ठीक है, हम भी दुकानें बंद कर रहे हैं, हम जा रहे हैं अपने कुम पढ़ने के लिए। क्या आप हमसे ये चाहते हैं? हम बुढ़े हो गए हम लोग। उनका नहीं, मैं नहीं चाह रहा, जो कर रहा है करे काम। कह फिर आगे हम क्या करें? जो आप बता रहे हैं तहजीब नफ्स, तज़किया नफ्स, ये इतना सख्त काम है, हमसे नहीं हो पाएगा। अब कह लेंगे तुम मुझसे कुछ वादे करो और मैं तुमको गारंटी से कह रहा हूँ तुम लोग तहजीब नफ्स में कामयाब हो जाओ। उनमें से एक वादा उन्होंने ये लिया कि देखो तुम तेहरान में बैठे हो ना, छोटे छोटे शहरों से यहाँ पे लोग ख़रीदने के लिए आते हैं, उनको कुछ बेचारों को पता नहीं होता मार्केट में कौन बेच रहा है, कितने का बेच रहा है, कहाँ बेच रहा है। ये तुम्हारे पास आके खड़ा होता है, एक चीज़ तुम्हारे हाथ में है, तुम चाहो तो 5 की बेचो, तुम चाहो तो 10 की बेचो। कहने की छोटा सा एक प्रॉफिट इतना ऊपर रख लो कि तुम्हारा काम चलता रहे, तुम्हारी ज़िंदगी चलती रहे, बाकी सस्ते में बेच दो, जो जानता है उसको भी, जो नहीं जानता उसको भी। मत देखो मार्केट ने कितना रेट तय किया हुआ है, हमें मालूम है बहुत सारा मार्केट ने फ्रॉड किया हुआ है, इतना मार्केट में रेट नहीं होना चाहिए था लेकिन किया हुआ है, सबने एक मोनोपोली बनाई हुई है, कार्टल्स बना के बैठ जाते हैं सबके सब पूरी दुनिया के अंदर। तुम ना करो, कहने के मैं तजमीन देता हूँ, जमानत देता हूँ, तुम लोग स्पेशली डेवलप हो जाओ। कहने के नमाज के वक्त आए, नमाज पढ़ो, पहले वक्त में नमाज पढ़ो। 3 बातें कहीं, कहने के खुम्स महीने महीने का निकालो, साल साल का मत निकालो, खुम्स महीने महीने का निकालो। दूसरी बात, नमाज अव्वल वक्त पढ़ो। नंबर 3, लोगों को कम से कम मार्जिन पे ला के, जिस पे तुम्हारा बिजनेस चले तो उस पे तुम्हारा प्रॉफिट भी हो, जिंदगी भी गुजरे, कम मार्जिन पे बेच दो। अगर तुमने 3 काम सिद्क दिल से कर लिए, मैं तुमको जमानत देता हूँ तुम लोग स्पिरिचुअली डेवलप हो जाओ। अब हमारे साथ मसला क्या है? हम ये कहेंगे भाई मार्केट में तो इतने का चल रहा है, अगर मैं इतने तक में करता हूँ तो मैंने तो कोई फ्रॉड नहीं किया। सही करो, चल तो जाएगा, हराम नहीं है, रूह नहीं देगा, रूह मरेगी। अब ये कैसे आप जैज, अच्छा मुमकिन है मेरे पास कोई आए बाद में कि मौलाना 10 प्राउंड पे कितना प्रॉफिट रखना चाहिए, आखिर मैं ये नहीं बताऊंगा आपको, मैं नहीं बता सकता कि मतलब प्रॉफिट का रेशो 10 होना चाहिए, 5 होना चाहिए, 12 होना चाहिए, किसी का बिजनेस के एक्सपेंसेस ज़्यादा हैं, किसी के कम हैं, ये सब ये मुझे कुछ नहीं मालूम। मैंने उनसे नकल कॉल किया, आपके सामने बयान कर दिया। जो मुझे समझ में आता है वो ये कि भाई हम सबको पता होता है कि यार इतने मार्जिन पर भी ज़िंदगी गुजर जाएगी। अब जो मैंने सुना है, माजरत चाहता हूँ, बहुत सारी चीज़ों की माजरत करनी पड़ेगी, लेकिन ये इसके लिए माजरत चाहता हूँ, मैंने सुना है कि हमने अफ्रीका में मार्जिन बहुत हाई रखे हैं, मैं सुना है। और अभी मैं पिछले महीनों में मुंबासा गया था, तो वहाँ मुझे जो उन्होंने रेट्स बताए, तो मैंने कहा भैया यहाँ तो अगर मेरा कमाने का मूड होता तो शायद मैं यहीं आ जाता फिर तो। या इलाही, ना काबिल तसव्वुर। और ज़ाहिर है कि वो मुंबासा वाले मुझे बाद में ना पकड़ लें, बाकी शहरों की हालत में मुल्कों की हालत कम बेश यही है। तो अज़ीज़ान मोहतरम, ये इंसान है बिलाखिर, इन पर रहम होना चाहिए। खुदा ने मुताल फरमाता है तुम मेरे बंदों पर रहम करो, मैं तुम पर रहम करूँगा, इन पर रहम करना चाहिए। एक जगह है, उसके बाद जो कुछ भी है वो फिर मामला कुछ और हो जाएगा। तो हमें इस तरह से रखना चाहिए, हम खुदा से मांगते रहें। अच्छा, अब इन सब के पीछे एक रूट कॉज है, जब तक वो नहीं आएगा इनमें से कोई काम नहीं होगा। एक रूट कॉज है, वो कॉज क्या है, मैं आपकी खिदमत में आखिरी जुमलात में अर्ज़ करता हूँ, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। एक बड़ा अजीब मामला है, और वो ये है कि लंबी दास्तान बाल उसको छोटा करता हूँ बस फौरन, कि हम अपनी ज़िंदगी के अंदर सेटिस्फाई कैसे होंगे, कैसे सेटिस्फाई हूँ। अब दो लॉजिक्स हैं, दो मेथडोलॉजीज में अगर जाएं, दो, एक तो ये कि जितना तुम अचीव करोगे, जितना लेते जाओगे सेटिस्फेक्शन बढ़ता जाएगा। अच्छा, आजकल की दुनिया में साबित हुआ हुआ है कि इससे नहीं बढ़ता। पता नहीं कितनी साइकेट्रिस्ट ने स्टडीज़ की हुई हैं, सोशोलॉजिस्ट ने स्टडीज़ की हुई हैं कि भाई इसका कोई ताल्लुक हैप्पीनेस और सेटिस्फेक्शन का आपकी मटेरियल अचीवमेंट और वेल्थ और इस सबसे नहीं है। फिर अच्छा, की पॉइंट क्या है इस्लाम के अंदर, इस्लाम क्या कहता है, इस्लाम ये कहता है कनात करो, कम पे खुश होना सीखो, ये इस्लाम की मेन लॉजिक है। मेरा स्पेशलाइजेशन अगर कोई था मिसाल के तौर पर दीन के अलावा, या पता नहीं उसमें भी है या नहीं है, तो जो कुछ भी था वो मिसाल पॉलिटिकल साइंसेस में मेरा कुछ स्टडीज़ थी, तो हम उसमें देखते थे भाई कैपिटलिज्म है, ये ब्लॉक है, वो ब्लॉक है, उनकी डिटेल्स हैं, इंटरनेशनल इकॉनमी, ये फन। मैं देखता था अगर इस्लाम का एक हुक्म हमने ले लिया ना तो हम बच गए। अब वो क्या है, कनात करो, कनात करो, कोई ज़रूरत नहीं है बहुत आलीशान कपड़े होना है, बहुत आलीशान घर होना चाहिए, बहुत आलीशान गाड़ियाँ होनी चाहिए। क्यों एक ऐसी दौड़ में जा रहे हो जिसका कोई एंड नहीं है, इसमें कोई खुशी नहीं आई है। अच्छा, ये पता नहीं कितनी स्टडीज़ से साबित है, इस्लामिक स्टडीज़ नहीं, नॉन इस्लामिक स्टडीज़ से साबित है। अभी परसों, कल या परसों की बात है, मैं इसी वेब के ऊपर कुछ चेक कर रहा था एक ऐप के ज़रिए से, तो उसमें देख रहा था वो आर्टिकल में बस आयत नहीं लिखी थी और रिवायत नहीं लिखी थी, बाकी मुझे लग रहा था इसने मेरा लेक्चर कहीं कॉपी कर लिया है, बिल्कुल वही बातें लिखी थी। और एग्जैक्टली उसने इसको पिन पॉइंट किया हुआ था कि भाई जब तक आप जो है उस पर खुश नहीं होंगे, आप कभी खुश नहीं होंगे। और की पॉइंट यही है। अच्छा, हम लोगों में इसमें रुकावट क्या है, इसमें रुकावट है दूसरों की बातें, खानदानी बातें, कम्युनिटी की बातें। उसके पास ये है तुम 20 साल से यहाँ हो, तुमने क्या बाढ़ झोंका यहाँ पे अभी तक। अब वो कह रहे हैं हाँ यार मैं तो पागल आदमी हूँ, ये तो सब इतने आगे चले गए, मैं यहाँ अभी तक बैठा हुआ। अच्छा, अब वो स्कोर ये नहीं देख रहा है कि भाई हम लोगों के यहाँ एक मसला है कि अगर नाम के आगे सेंचुरीज लिखी तो ड्रॉप कैचेस कौन काउंट कर रहा है, फेयर गेम है नहीं, इंसाफ थोड़ी, आदिल थोड़ी यहाँ पे। यहाँ पर तो ये है कि आपके नाम के आगे लिखा हो कि सेंचुरी मार ली, कितने लोगों को मारा, क्या कुछ किया, इसका कोई पूछने वाला नहीं है। आप कनात दिखाओ, कम पे खुश हो जाओ, اچھا جتنوں کے نام لیتے ہیں ہم اور آپ مجلسوں میں وہ سب اہل قناعت ہیں، سب اہل قناعت. تو یہ ایک کانٹرڈکشن بنا ہوا ہے کہ ہم، جب میں نے آپ سے کہا نا اسپلٹ پرسنالٹیز ہماری، ہم یہاں پر آ کر ان کے نام لیتے ہیں، ان کے نام پہ نعرے لگاتے ہیں، ان کے نام پہ درود بھیجتے ہیں جو اہل قناعت ہیں، جیسے اس دروازے سے باہر جاتے ہیں کچھ اور ہیں. اس طرح دین کیسے چلے گا؟ اس طرح ریچولز چلتے رہیں گے لیکن دین نہیں ہوگا. اچھا دین نہیں ہوگا تو کیا ہوگا؟ دین نہیں ہوگا تو وہ جو دین نے اثر دیے وہ نہیں ہوں گے. کبھی زندگیوں کے اندر سکون نہیں آئے گا. تو کی پوائنٹ کیا ہے؟ کی پوائنٹ یہ ہے کہ بھائی قناعت پہ آؤ. اچھا قناعت پہ کیسے آئیں گے؟ میں نے عرض کیا سب سے بڑی دشواری کیا ہے؟ لوگ کیا کہہ رہے ہیں. پھر وہی پوائنٹ آ گیا نا لوگوں والی بات. اور یہ سب، یہ جو لوگوں کو امپورٹنس دینا ہے ضرورت سے زیادہ، یہ کس بات کی نشانی ہے؟ خدا سے رابطہ کمزور ہے. اگر خدا سے رابطہ مضبوط ہوتا تو لوگوں کی باتیں اتنی اہم نہیں ہونی چاہیے تھی. اور اس رابطے کو مضبوط کرنے کے لیے میں نے کیا کہا؟ اب دیکھیں، میں نے پورا آج کا موقع نکال کے پورا میکینزم آپ کے سامنے عرض کرنے، اس رابطے کو بنانے کے لیے میں نے عرض کیا تھا کہ خدا سے گفتگو کرنا سیکھیں. جب خدا سے یہ رابطہ مضبوط ہو جاتا ہے نا تو بہت ساری چیزیں آسان ہو جاتی ہیں. دوسرے کیا باتیں بنا رہے ہیں، دوسرے کیا کہہ رہے ہیں، عزت دے رہے ہیں نہیں دے رہے ہیں، خوشیاں دے رہے ہیں نہیں دے رہے ہیں، یہ سب آسان ہو جاتا ہے اگر خدا سے رابطہ اچھا ہو. اور اگر وہ نہیں ہوا تو آپ کبھی بھی قناعت نہیں لے پائیں گے. اور اگر قناعت نہیں لے پائیں گے آپ کبھی زندگی میں سکون نہیں لے پائیں گے. سارے وہ غلط کام کریں گے جو دنیا والے کر رہے ہیں. کی پوائنٹ آ گیا خدا سے رابطے پر. خدا سے، اچھا آپ خدا سے رابطے کے لیے کیا کریں؟ میں نے عرض کیا تھا بہت پہلی دفعہ بھی، بہت پہلی بحث کر چکا ہوں اور یہ بھی پھر دوبارہ دہرا دیتا ہوں، کہیں خاموشی سے بیٹھ کر روزانہ خدا سے کچھ دیر کے لیے بات کر لیا کریں. خدا سے بات کریں، اردو میں، انگلش میں، گجراتی میں، عربی میں، فارسی میں، جو آپ کی آسان زبان ہو اس میں کیا بات کریں. پوری دنیا سے بولتے رہتے ہو، خدا سے کیوں نہیں بولتے؟ بات کرو. اس سے بڑا کوئی دوست ہوگا؟ اس سے بڑا کوئی چاہنے والا ہوگا؟ اس سے بڑا کوئی مہربان دینے والا مالک وہی ہے. بات کرو. اب دیکھیں یہ تین باتیں ہو گئیں امپورٹنٹ. اب ایک آخری بات، پہلے بھی شاید آخری نہ کہہ دیا ہو لیکن یہ کہ اب ایک اور پوائنٹ، پتہ نہیں ٹائم بھی کتنا ہو گیا، اب میں آپ کی بس یہ ایک پوائنٹ اور عرض کرتا ہوں. یہ میں نے سمجھنے کی کوشش کی ہے تو میں آپ کے ساتھ شیئر کر رہا ہوں. درود بھیجے گا محمد و آل محمد پر. ما صلی علی محمد و آل محمد عجل فرض. یہاں ٹائم کا بڑا کھڑکا ہے یہاں پہ بہت. تو جناب علی، اب میرا بھی چونکہ یہاں پر اس سلسلے کا آخری دن ہے تو میں بھی فائدہ اٹھا ہی لوں. تو ایک بات ہے، وہ بات بڑی عجیب، اور اگر آپ نے یہ بات پک کر لی نا، یہ سمجھ لیجئے زندگی کہیں اور پہنچ گئی. یہ بڑی عجیب بات ہے. وہ کیا ہے؟ قرآن کریم پڑھیں، تھوڑا تھوڑا غور کریں، اور یہ دیکھیں کہ اگر میں چاہتا ہوں کہ اس آیت کو اپنے لیے ٹائٹل بنا لوں کیسے ہوگا؟ میں ایک مثال دوں گا ابھی آپ. قرآن کیا ہے؟ قرآن شخصیت کا وہ نقشہ ہے جو خدا ہمارے اندر دیکھنا چاہتا ہے. خدا ہیومن پرسنالٹی کا پورا روڈ میپ دے چکا ہے اس قرآن میں. اگر کوئی اس قرآن پہ عمل کرے تو وہ انسان بن جائے گا جو خدا بنانا چاہتا ہے. صحیح ہے؟ تو اب آپ کیا کریں، ایک ایک آیت پک کریں، دیکھیں میں اس پہ عمل کیسے کروں. یہ آیت میرا ٹائٹل بن جائے، مثلاً دیکھیے ایسی ہم لوگ سمبولک کہتے ہیں نا، بھائی محشر ہوگا اس دن لوگوں کو ٹائٹل سے، ناموں سے اٹھایا جائے گا. ایک کو کہا جائے گا نماز پڑھنے والے کھڑے ہو جائیں، مسلین. اچھا مسلین کو خدا پسند کرتا ہے نہیں کرتا؟ کرتا ہے. تو آپ مسلین بننا چاہتے ہیں؟ ہم بننا چاہتا ہوں. جا کے روایتوں میں دیکھو مسلین کسے کہتے ہیں؟ ہر نماز پڑھنے والا مسلی ہے؟ نہیں. مسلی کون ہے؟ خدا نے بتایا صدقہ دینے والوں کو پسند کرتا ہے. کتنا صدقہ دوں تو یہ ٹائٹل میرا بن جائے گا؟ کتنا صدقہ دوں؟ وفی اموالہم حق معلوم للسائل والمحروم. ان کے مال کے اندر پہلے سے آئیڈینٹیفائیڈ حق ہوتا ہے، سائل کے لیے، سوال کرنے والے کے لیے، اور محروم کے لیے، یعنی جو سوال نہیں کر رہا اس کے لیے. इस आयत पर मैं अमल करूं कि क़यामत के दिन ये मेरा टाइटल बन जाए, कैसे करूं? जो लोग ज़िंदगी में कुरान पे चलना चाहते हैं ना, वो ये करें, आयत को पिक करें। मैं अर्ज़ करूंगा एक एक साल मेहनत करें कि एक आयत टाइटल बन जाए। क्यों? एक आयत भी टाइटल बन गई तो निजात तो हो गई। अब मिसाल के तौर पर एक आयत करीमा है, मोमिनीन की सिफत बयान हुई है, मोमिनीन की सिफत में आया अल्लाह इस्तग़फ़ार को पसंद करता है, नहीं करता? बिल्कुल करता है। मुस्तग़फ़िरीन को पसंद करता है? बिल्कुल करता है। लेकिन उसने एक जगह एक टाइटल दिया है, इसको देखें, वो क्या है? मुस्तग़फ़िरीना बिल असहार, मोमिनीन का उनवान, मोमिनीन मुत्तकीन। बहुत बड़ा टाइटल है, बात मुसलमान की नहीं हो रही है, मोमिनीन मुत्तकीन की बात हो रही है। अलबत्ता मुसलमान का एक दर्जा वो है जो हज़रत इब्राहिम ने कहा, वला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून। वो बहुत आला दर्जा है, बहुत आला दर्जा है। तो एक अब बात हो रही है मुत्तकीन मोमिनीन, और उनकी एक निशानी आ गई मुस्तग़फ़िरीना बिल असहार। ये क्या है? ये इस्तग़फ़ार करने वाले हैं सहर के वक्त में। अच्छा, अब हम तो तालिबे इल्म, रिवायत में पीछे जाओ और जाके देखो इंसान को ये टाइटल कैसे मिलता है। टाइटल है ना, चाहिए नहीं चाहिए? हाँ चाहिए। कैसे मिलता है? तो रिवायत ने फरमाया, रिवायत ने कहा कि जो लोग सहर के वक्त इस्तग़फ़ार करें उन्हें ये टाइटल मिल जाएगा। कितने इस्तग़फ़ार करूँ? मौला की रिवायत है, कहा लोग जो लोग सहर के वक्त वितर की नमाज में 70 मरतबा इस्तग़फ़ार करें और ज़िंदगी में इसको आदत बना लें, क़यामत के दिन ये टाइटल उनका होगा। क़यामत के दिन ये टाइटल उनका है। सही है। अब क्या करना होगा? करना ये होगा, शॉर्टकट करना ये होगा। आप कहेंगे बड़ा अजीब शॉर्टकट है भाई। भाई मैं तो ये देख रहा हूँ, साफ बात शेयर करता हूँ भाई, कि मेरी उम्र मुझे नहीं पता अब बाकी कितनी है। वैसे मैं पाकिस्तान के खाने खा के ज़िंदा रहा हूँ, तो आपको पता ही वहाँ क्या खाया होगा मैंने। तो अब मैं कितना बाकी हूँ, तो मैं सोचता हूँ मरने से पहले कुछ टाइटल्स पकड़ लूँ ताकि मैं अल्लाह के सामने सुरखुरू हो सकूं। उनमें से एक टाइटल, ये टाइटल मसलन मुस्तग़फ़िरीन बिल असहार, ये कैसे पकड़ेंगे? इसका तरीक़ेकार क्या है? भाई रिवायत ने बताया, सहर के वक्त नमाज वितर के अंदर, चलो मैं कह रहा हूँ शॉर्टकट मारता हूँ, पूरी नमाज शब नहीं पढ़ रहा, सिर्फ एक रकत पढ़ूँगा, पढ़ो पढ़ो। जो पहले से नमाज शब पढ़ रहे हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन, परवरदिगार उनकी तौफीकात में इजाफा फरमाए इंशाअल्लाह, हमें भी उसके रास्ते पर चलने की सआदत नसीब फरमाए इंशाअल्लाह। जो नहीं पढ़ रहे, सहर के वक्त उठो, नमाज से फजर की नमाज के अजान के वक्त से मसलन 15 मिनट पहले, सिर्फ 15 मिनट पहले उठो, एक रकत वितर पढ़ लो, उसके कुनूत में 70 दफ़ा इस्तग़फ़ार कर लो। सही है? अगर कोई इसको ज़िंदगी में कर ले, टाइटल मिलेगा या नहीं मिलेगा? मौला की रिवायतें मिलेगा। हो गया चैलेंज? चैलेंज दो, ज़िंदगी में कुछ करना है ना, करके मरना है, बगैर किए मरना है, करके मरना है, तो लो चैलेंज। अच्छा, अगर 70 दफ़ा कोई इंसान इस्तग़फ़ार कर रहा है तो क्या होगा? खुद इस्तग़फ़ार की बरकतें कम हैं। युरसिलिस समा अलैकुम मिदरारा युमदिदकुम बिअमवालिन वबनीन, रिस्क देगा, माल देगा, तुम्हारे लिए वसाइल फराहम कर देगा, पता नहीं क्या कुछ देता है। और वो इस्तग़फ़ार हो रहा है सहर के वक्त में, तो एक एक्स्ट्रा टाइटल आ गया, मुस्तग़फ़िरीना बिल असहार। तो ऐज़ान फजीलत ही फजीलत हो। सही, आप और मैं इस तरह अपनी ज़िंदगी को कुरान पर ले आए, एक एक आयत पढ़ें, देखिए मैं इस पे अमल करने वाला हूँ या नहीं हूँ, अमल कर लें। अल्लामा तबतबाई ने अपनी ज़िंदगी में एक अजीब कारनामा किया, उनका नाम आपको पता है, उनका काम आपको पता है, न सिर्फ कुरान करीम की आयतों पर इस तरह से किया, बल्कि जितनी सुन्नत नबवी में रिवायात मौजूद थीं उनको जमा किया और सब पर अमल कर लिया, एक एक पर, एक एक पर। कहा मुझे सुन्नत नबवी के हर पहलू पे अमल करना है, तो एक सुन्नत थी बड़ी अजीब, मुझे याद नहीं आ रहा अभी वो क्या पॉइंट था, बहुत ही सख्त पॉइंट था कोई अल्लाह के नबी की ज़ात के अंदर, किसी तरह करके उन्होंने वो भी किया, कहा नहीं मैं ये पॉइंट मिस नहीं करूँगा, मुझे ये भी करना है। तो न सिर्फ कुरान बल्कि सुन्नत नबवी के भी सारे पहलुओं पर अमल कर लिया। ऐज़ान मुहतरम, मैं तो ना सुन्नत नबवी की बात कर रहा हूँ, न मैंने पूरे कुरान की बात की, मैं तो फ़कीर कंगला आदमी, मैंने कहा एक दो टाइटल पकड़ लो, एक दो टाइटल पकड़ लो, क़यामत के दिन आसरा रहेगा, और सबसे बड़ा आसरा तो ज़ाहिर अहले बैत की मोहब्बत है। जब भी कुछ करें उनसे मदद मांगते रहें, मौला मदद कर दें, जब भी कुछ करें उनसे मदद मांगते रहें। मसलन फ़र्ज़ कर लेते हैं कि भाई अभी हमने बैठे बैठे कुछ लोगों ने हमने सब मिलके तय किया कि नहीं अब हम मुस्तग़फ़िरीन बिल असार बनना चाहते हैं, उनसे मदद मांगेंगे, मौला ज़यीफ़ हैं हम लोग, कमज़ोर हैं, नहीं है हमारे बस के अंदर, नफ्स पे गिरफ्त नहीं है हमारी। वो उनके लिए जुमला मशहूर है फ़ारसी में कहा करते हैं कि वो हैं जो हाथ लगाते हैं, तो उसको तर्जुमा हम ये करते हैं कि भाई वो जो हाथ लगाते हैं ना तो कोई भी चीज़ हो कितनी ही ख़राब हो सोना बना देते हैं, कीमियागर हैं, कीमियागरी करते हैं, चाहेंगे तो कीमियागरी कर देंगे, हमें एलिजिबिलिटी अपनी साबित करनी है। और बड़ा अच्छा रास्ता है ये सैयदुश्शुहदा के आंसुओं का रास्ता, इसके ज़रिए बहुत कुछ हासिल किया जा सकता है कि जब हमारे और आपके दिल उनकी याद के अंदर होते हैं, ये दिल नरम भी होते हैं और नूर के उस मरकज़ से अटैच होने की कोशिश कर रहे होते हैं। सैयदुश्शुहदा की मोहब्बत नूर का मरकज़ है, तो जब हम नूर के उस मरकज़ से अटैच होने की कोशिश कर रहे होते हैं दिल नरम हो जाते हैं, गोया एक चैनल बन जाता है और अब खुदा से लेने का वक्त है। तो इंशाअल्लाह परवरदिगार इन तमाम मजालिस अज़ा के सदक़े में जो आपने अंजाम दिए हैं और सारी ज़िंदगी अंजाम देते रहेंगे, खुदावंद मुताला इंशाअल्लाह हमें और आपको अहले बैत के हमराह महशूर फरमाए इंशाअल्लाह। और आज की जैसी मजलिस में बस चंद मसाइब अहले बैत अतहार अलैहिस्सलाम के उन मसाइब में से है। आशूर का जो सख्त दिन था, शाम गरीबों की सख्त रात, गोया अगर सब कुछ यहीं ख़त्म हो जाता, रुक जाता तो कम नहीं था। जो कुछ आशूर के दिन हो गया था वो रहती दुनिया तक रुलाने के लिए बहुत था, वो बहुत था। लेकिन जो कुछ आशूर के बाद हुआ उसने इंसान को एक अजीब मुश्किल में मुब्तला कर दिया कि भाई अगर हम उनके चाहने वाले और मानने वाले होने के नाते देखें तब शर्मिंदगी कि मौला के ख़ानदान के साथ ये कुछ हो गया, और इंसान होने के नाते, आम इंसान होने के नाते देखें तब शर्मिंदगी कि भाई ये इंसानियत ने क्या करके दिखा दिया ये। अब आप खुद सोचो, पूरी दुनिया के अंदर यतीमों का एक एहतराम होता है, बेवाओं का एक एहतराम रखा जाता है, और यहाँ सूरत हाल ये है कि मैं अगर सिर्फ इस जुमले को आपकी खिदमत में अर्ज़ कर दूँ, अरबों में तमाचा मारना वो नहीं है जो हमारे यहाँ थप्पड़ मारना होता है, ये उससे बहुत मुख्तलिफ है। यानी अरबों के अंदर मशहूर था कि अगर किसी ने तमाचा मारा तो शायद आँख ज़ाया हो जाएगी, तमाचा मारने का मतलब कुछ और है वहाँ पर। अब सिर्फ ज़रा इंसान ये सोचे, इमाम हुसैन की यतीमा बच्ची और शिमर का तमाचा, भाई दुनिया में यतीमों पर रहम किया जाता है। सैयदुश्शुहदा ने पूरी जिंदगी यतीमों पर रहम किया, और अब 11 मुहर्रम का दिन आया है और बड़ा अजीब मंजर दुनिया के सामने आया है, वो ये कि अहले बैत अथार अलैहिमुस्सलाम को ایسی سواریوں پہ سوار کیا جا رہا ہے جو انسانوں کی سواری کے قابل ہی نہیں ہے. وقت کے امام نے اس بات کو اپنے مرثیے میں بیان کیا، فرمایا سلام ہو ان مخدرات پر جن کو بغیر کجاوے کے اونٹوں پہ بٹھایا گیا. اس کو بیان کرنا بہت سخت ہے، بہت مشکل ہے. بس دو لمحے اور دو روایت آپ کی خدمت میں عرض کروں گا تاکہ انشاءاللہ حب اہل بیت کے صدقے میں خدا ہمیں سید الشہداء کے غم میں ہمراہی نصیب فرمائے. بس ایک وقت وہ آیا کہ جب مولا سید سجاد کو بٹھانے کا وقت تھا. مولا سید سجاد اس عالم میں جو خدا متعال نے ان کی حفاظت کے لیے طے کی تھی، اس مشکل میں تھے کہ ان کو کوئی سوار کروائے، اور جب کوئی سوار کروانے والا نہیں ہے تو محافظ امامت تشریف لائیں. ایک بار پھر بی بی زینب سلام اللہ علیہا نے امام سجاد علیہ السلام کو سہارا دیا، ان کو ہماری پہ بٹھایا. امام سجاد جب گویا تھوڑا بلندی پر تشریف لاتے ہیں، اپنے والد کا بے گور و کفن لاشا دیکھا، اپنے بھائیوں کا لاشا دیکھا. ہم لوگ 1400 سال کے بعد الفاظ میں تو شاید بیان کر لیں، لیکن اگر احساس میں دیکھیں تو کسی کے والد فوت ہوئے ہوں اور وہ جنازہ نہ دفنا سکے. جن عزیزوں کے والدین میں سے کوئی دنیا سے رخصت ہوا ہوگا، میرے خیال میں ان کو یہ بات سمجھ میں آ گئی ہوگی کہ اگر باپ کا یا ماں کا انتقال ہوتا ہے تو پہلی خواہش بچوں کی کیا ہوتی ہے، وہ یہ کہ جنازہ تو اٹھ جائے. اور مولا سید سجاد ہماری پر سوار ایک منظر دیکھا کہ باپ بے گور و کفن، بھائی بے گور و کفن زمین کربلا کے اوپر، اور بس اس منظر کو دیکھنا تھا کہ گویا امام سجاد کی حالت منقلب ہونا شروع ہوئی. بی بی زینب سلام اللہ علیہا نے احساس فرمایا اور امام سجاد کو دلاسہ دیا، شاید اس دلاسے کے صدقے میں اور آپ یہاں پر ہیں. کہا کہ بیٹا تمہارے باپ کا لاشا اکیلا نہیں رہے گا، یہاں عمارتیں بنیں گی، یہاں زائر آئیں گے، تمہارے باپ کا ماتم پوری دنیا میں جاری رہے گا. امام سجاد کو دلاسہ دیا، عجز و بس یہ قافلہ چلنا شروع ہوا. اور ایک موقع کے اوپر جب دشمنوں نے مقتل کے سامنے سے جان بوجھ کر گزارا تو بیویوں نے وہ جو لاشیں دیکھے تو برداشت نہ کر سکیں، اپنے آپ کو اونچائی اور عماری کی بلندی سے زمین پر گرایا. اور یہ بھی مرثیے کا حصہ ہے، زیارت ناحیہ کا حصہ ہے. سلام ہو ان خواتین پر جنہوں نے اپنے آپ کو بلندیوں سے گرایا. اور گرانے کے بعد ہر بی بی ایک لاشے کی طرف گئیں، اور گویا بی بی زینب سلام اللہ علیہا اپنے بھائی کے لاشے پر پہنچیں اور اپنے بھائی کے بے گور و کفن لاشے کو دیکھا. ایک موقع کے اوپر مٹی کو ہاتھ میں لیا، مدینے کا رخ کیا اور فرمایا اے رسول اللہ، یہ آپ کا حسین ہے، مرمل بالدماء، یہ خاک اور خون میں مبتلا ہے، اس کا سر کوفہ کے بازاروں میں ہے اور اس کا جسم کربلا کی زمین پر ہے. کربلا میں شاید پہلا ماتم منعقد ہونا شروع ہوا. عزیزو بڑی سخت روایت ہے، شمر لعین گویا امام سجاد کے پاس آیا اور اس نے امام سجاد سے کہا کہ اے سجاد، خواتین سے کہو ماتم ترک کریں اور قافلے کو لے کر آگے بڑھیں. امام سجاد اس ضعف کے عالم میں سر کو جھکا لیتے ہیں، کچھ نہ کہتے. ایک کوڑا لیا اور امام سجاد کی کمر پہ مارا. امام سجاد صبر کا پیکر بنے رہے، اس لعین نے ایک اور کوڑا مارا، امام کی کمر اور جھکی، پھر بھی صبر کیا، اس نے پے در پے کوڑے مارنا شروع کر دیے. بی بی زینب نے دیکھ لیا، تشریف لائیں اور کہا سجاد ہم چلنے کو تیار ہیں. فرمایا بھوپی آپ میرے والد کا ماتم کریں، سجاد کوڑے کھائے گا لیکن بات اب نہیں رکے.
اس کوڑے کھانے کے صدقے میں ماتم جاری ہے، امام کا غم جاری ہے، خدا آپ کو اجر عظیم نصیب فرمائے، آپ کو سید طاہرہ کی شفاعت نصیب فرمائے، انشاءاللہ قیامت کے تمام مراحل میں اہل بیت اطہار کی ہمراہی نصیب فرمائے۔ ماتم حسین۔